यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिपक्षी दलहरूद्वारा संसदमा अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सरकारलाई सुझाव। मधेस प्रदेश सरकारमा समीकरण फेरबदल। ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ भोलि चीन भ्रमणमा जानुहुँदै। र आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित भएको हो। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुबिता गौतमले प्रस्तुत गर्नुभएको 3 विधेयकहरू स्वीकृत गरेको छ। बैठकले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन सम्बन्धी विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो। विधेयक स्वीकृतिको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने, सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीले जवाब दिनुपर्ने र प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोष्ठमा अगाडि उभिएर विरोध र नाराबाजी गर्नुभएको थियो। स्वीकृत भएका तीनै विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोलप्रसाद अर्यालले सदनलाई जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको पहिलो बैठकमा हिजो संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाब खोज्दै प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्दत रहेको आरोप लगाउनुभयो। राप्रपाकी खुशबु ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्र नभई सत्तापक्षले समेत प्रश्न सोध्न नपाएको बताउनुभयो। प्रतिपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगन गर्नुभएको थियो। त्यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटनाको न्यूनीकरण, ट्रमा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरण, भूकम्प पीड़ितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो। नेपाली कांग्रेसका अर्जुन नरसिम्ह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड़ दिनुभयो। एमालेकी पद्मा अर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल हटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले लामो समय बित्दा समेत जाजरकोट भूकम्पका पीड़ितको पुनस्थापना हुन नसकेको भन्नुहुँदै रूकुम पश्चिम लगायतका विभिन्न क्षेत्रका भूकम्प प्रभावितलाई सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भएको आरोप लगाउनुभयो। उहाँले ट्याक्सी व्यवसायी र मजदूरहरू चर्को शोषणमा परेको दावी पनि गर्नुभयो। उहाँले किसानलाई दुःख दिइरहेको बाँदर आतंक नियन्त्रण गर्न आवश्यक रहेको भन्नुहुँदै त्यसका लागि आवश्यक अनुसन्धान र उपायको खोजी आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मनसून शुरू हुन लागेको, यस वर्ष सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको सन्दर्भमा धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले उहाँहरूले कम वर्षामा रोप्न मिल्ने धान र त्यसको बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुराको सिमानालाई लिएर स्थानीय स्तरमा भएको घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले तत्काल सीमा विवाद अन्त्य गर्न माग गर्नुभयो। सांसदहरूले दूध उत्पादन किसानहरूले समयमै भुक्तानी पाउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँहरूले समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रूपमा रकमको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीका क्रममा श्रमिक ठगिएको भन्नुहुँदै फ्री भिसा र फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने माग गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभयो। सभामुख अर्यालले सांसदहरूले हिजोको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुहरूबारे हिजो सुझाव माग गर्नुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको जानकारी दिनुहुँदै उहाँले 8 पूर्व अर्थमन्त्रीहरूसँग हिजो सुझाव लिनुभएको हो। त्यसक्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवन स्तर वृहत्तर बनाउने बजेट ल्याउने तयारी सरकारले गरेको उहाँले पूर्व अर्थमन्त्रीहरूलाई जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो। त्यसक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले तयारीविहीन र टुक्रे आयोजनाहरूमा बजेट नछर्न सुझाव पनि दिनुभयो। त्यस्तै पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनहरूको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिनुभयो। उहाँले राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्न सरकारलाई सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले साना मझौला तथा ठूला उद्योगहरूलाई समान रूपमा प्रोत्साहन गर्ने गरी नीति आउनुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाहरूको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेटलाई केन्द्रित गर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश रण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमै सीमित गर्न सुझाव दिनुभयो। उहाँले सरकारी उद्योग र सम्पत्तिलाई लीज मोडलमा सञ्चालन गर्न सकिने धारणा पनि राख्नुभयो। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको भन्नुहुँदै पर्यटन पूर्वाधारमा लगानी वृद्धि गर्न सरकारलाई सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्नुपर्ने र खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसिक निर्णय लिनुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक प्रतिबद्धताका रूपमा बजेटको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले अनावश्यक सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधारलाई सुझाव दिन निजी क्षेत्रको विश्वास वृद्धि गर्न खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन साझा सुझाव दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। जनमत पार्टीका तर्फबाट मन्त्री भएकाहरूले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई हिजो मन्त्रीमा नियुक्त गर्नुभयो। उहाँलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री यादवले हिजै जसपा नेपालबाट प्रतिनिधित्व गरेका 3 मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बिहान 11 बजे बस्ने बैठकले नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। गत मंगिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन लगायतका विषय आजको बैठकको एजेण्डा भएको नेता भीष्म अधिकारीले जानकारी दिनुभयो। मुलुकका विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिश समितिले अध्ययन शुरू गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38 र सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 आवेदन दिनुभएको छ। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20 जना, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11 जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 जना र राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिनुभएको शिक्षा मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरी छनौट प्रक्रिया शुरू गरिने तयारी समितिले जनाएको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिश समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन भनी वैशाख 25 गते आह्वान गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा हिजो मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्काल समाधान गर्ने बताउनुभयो। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड माधवमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना 106 मेगावाट र जगदुल्ला ए अर्ध जलाशयुक्त जलविद्युत आयोजना 124.35 मेगावाट निर्माण हुँदैछ। डोल्पामा निर्माण भइरहेका यी दुई आयोजना सम्पन्न भएपछि त्यस क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने अपेक्षा सरकारले गरेको छ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्ने सुझाव दिनुभएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको हिजोको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी शौचालय लगायतका समस्या तत्काल समाधान गर्न सुझाव दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको जनाएको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरिएको मन्त्रालयले जनाएको छ। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा जेठ 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको 95 वटा शैक्षिक परामर्श अर्थात कन्सल्टेन्सीका संस्थाहरूमा एकैसाथ छापा मारेर कार्यवाही अघि बढ़ाएको थियो। अहिले देशैभर अभियान सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ। शैक्षिक परामर्शका नाममा ठगी र अवैध कारोबार भइरहेको जनगुनासो आएपछि प्रहरीले विशेष अपरेशन नै सञ्चालन गरेको अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अदानोम घेब्रियसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79 विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटघाट भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो। त्यस क्रममा विश्व स्वास्थ्य संगठनका अधिकारीसँगको भेट फलदायी भएको मन्त्री मेहताले बताउनुभयो। पछिल्लो समय सरकारी विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको छ। अधिकांश अभिभावकको रोजाई निजी विद्यालय बन्न थालेपछि सरकारी विद्यालयमा भर्ना दर नै घट्न थालेको सहकर्मी यशोदा अधिकारी बताउँछिन्।
पछिल्ला शैक्षिक सत्रहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि सरकारले विद्यालय तहको शिक्षामा व्यापक पुनर्संरचना गर्न लागेको छ। विद्यालय तहको शिक्षामा ठूलो लगानी गर्दा पनि विद्यार्थीहरू घटेपछि सरकारले विद्यालय तहको शैक्षिक अवस्थाको अध्ययन गरिरहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा,
विभिन्न प्रकारका स्कुलिङ प्रोभिजनहरू ती सबै हामी अध्ययन गरेर त्यसलाई रिस्ट्रक्चरिङ गर्छौँ। रेसनलाइज गर्नुपर्ने, मर्जिङ गर्नुपर्ने, या खारेज गर्नुपर्ने, या समायोजन गर्नुपर्ने केस हुन्छन्, यी सबै विद्यालयहरूको अध्ययन गरेपछि हामी व्यवस्थापकीय हिसाबले पनि विद्यालय मर्जिङमा जान्छौँ, भौतिक रूपमै विद्यालय दुईटा मर्जिङ गरेर पनि जान सक्छौँ, तह मर्जिङ गरेर जान सक्छौँ, कुन विद्यालयमा कस्तो भवन चाहिन्छ, कति वर्षसम्म त्यो विद्यालय टिक्छ, भवन निर्माणका योजना पनि बनाउँछौँ। सबैभन्दा धेरै पुनर्संरचना त हामी विद्यालय शिक्षामै गर्छौँ जस्तो लाग्छ।
सरकारले सार्वजनिक शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सम्पूर्ण विद्यार्थीको पहुँचमा पुर्याउने नीति लिएको छ, तर स्थिर जनसंख्या र वैकल्पिक विद्यालयहरू स्थापना हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको प्रवक्ता सापकोटा बताउनुहुन्छ।
स्थिर भयो एकातिर जनसङ्ख्या, अर्कोतिर मल्टिपल प्रोभिजनहरू देखिए मार्केटमा, प्राइभेट स्कुल, धार्मिक विद्यालय, सैनिक विद्यालय, प्रहरी विद्यालय, निजामती विद्यालय, शहीद स्मृति विद्यालय, खुल्ला विद्यालय, प्रौढ विद्यालय, विशेष विद्यालय, आवासीय विद्यालय, यी सबै कारणले गर्दाखेरि विद्यार्थीहरूको चोइसेस बढेपछि त त्यो जनसङ्ख्या बाँडिने त हो नि।
हाल देशभर 27,020 सामुदायिक विद्यालयहरूमा झन्नै 50,00,000 बाल बालिका अध्ययनरत छन्। तीमध्ये 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी पढ्ने गर्छन्। किताब कापी खाजादेखि शिक्षकलाई दिएको तलबको समेत हिसाब गर्दा सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ। सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 2,32,105 जनालाई तलबको व्यवस्था गर्दै आएको छ। सामुदायिक विद्यालयहरूमा निशुल्क शिक्षाका लागि जाने विद्यार्थीहरू घटेको सन्दर्भमा विगतदेखि नै सरकारले विद्यालय मर्जलाई निरन्तरता दिँदै आइरहेको छ। नयाँ सरकार गठन भएपछि विस्तृत रूपमा विद्यालय तहको सम्पूर्ण अवस्थाको अध्ययन गरी मर्ज गर्ने योजना मन्त्रालयले बनाएको हो। तर शिक्षा मन्त्री सस्मित पोखरेल भने विद्यालय मर्ज सरकारको अन्तिम विकल्प हुने बताउनुहुन्छ।
विद्यार्थीको संख्या बढाएर सञ्चालन गर्नु नै पहिलो विकल्प हो। विद्यार्थी नै नभएको खण्डमा र पढिरहेको विद्यार्थीलाई चाहिँ सहजै पहुँच अन्य विद्यालयमा हुन सक्छ र त्यसले एकदमै ठूलो आर्थिक बचत हुन्छ भने त्यो अन्तिम विकल्पको रूपमा लिन सकिन्छ।
कुनै समय आवश्यकताका आधारमा स्थापना भएका कतिपय विद्यालयमा शिक्षक भन्दा विद्यार्थी कम र कतिपय विद्यालयमा शिक्षक अभावका समस्याका साथै भौगोलिक विविधताका कठिनाई भोगिरहेका ती विद्यालयहरूको वैज्ञानिक अध्ययनबाट पुनर्संरचना हुनु महत्वपूर्ण मानिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फुलकोटले पूर्व न्यायाधीश हरि गोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आकस्मिक रूपमा हिजो बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको सर्वोच्च अदालतले जनाएको छ। उहाँको 95 वर्षको उमेरमा निधन भएको थियो। स्वर्गीय प्रधान विक्रम सम्वत 2032 साल भदौ 23 गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त हुनुभई विक्रम सम्वत 2048 भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर टहराहरू हटाइएको छ। नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाइएको जनाएको छ। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्धलाई अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियान अन्तर्गत उक्त कदम चालिएको जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति लाई छिङ तेसँग प्रत्यक्ष संवाद गर्न सक्ने संकेत गर्नुभएको छ। यस्तो संवाद भएमा सन् 1979 पछि पहिलो पटक अमेरिकी र ताइवानी राष्ट्रपतिहरूबीच प्रत्यक्ष संवाद हुनेछ। मेरील्याण्ड स्थित संयुक्त सैन्य अड्डामा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै राष्ट्रपति ट्रम्पले ताइवानलाई प्रस्तावित हतियार बिक्रीबारे निर्णय गर्नुअघि आफू राष्ट्रपति ताईसँग कुरा गर्ने मूडमा रहेको बताउनु भएको छ। पत्रकारहरूले सोधेको एउटा प्रश्नको जवाफमा उहाँले म उहाँसँग कुरा गर्नेछु र ती सबै कुराहरू उहाँसँग राख्नेछु भन्नुभयो। ट्रम्पको पछिल्लो अभिव्यक्ति उहाँको हालैको चीन भ्रमणपछि आएको हो। भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी चिनफिङले ताइवानको विषय गलत तरिकाले व्यवस्थापन गरिए अत्यन्त खतरनाक स्थिति उत्पन्न हुन सक्ने भन्दै राष्ट्रपति ट्रम्पलाई चेतावनी दिनुभएको थियो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दावी गर्दै आएको छ, तर अमेरिकाले एक चीन नीति स्वीकार गरे पनि ताइवानमाथि बेजिङको सार्वभौमिक दावीलाई औपचारिक मान्यता नदिइएको जनाएको छ। अमेरिकी कानूनअनुसार वाशिङटनले ताइवानलाई आत्मरक्षाका लागि आवश्यक हतियार उपलब्ध गराउँदै आएको राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। ताइवानका राष्ट्रपति ताईले अमेरिका र ताइवानबीच संवादका माध्यम सधैँ खुला रहेको प्रतिक्रिया दिनुभएको छ। उहाँले राष्ट्रपति ट्रम्पको भनाईपछि प्रतिक्रिया दिनुहुँदै अवसर पाए आफूले राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष संवाद गर्न इच्छा राखेको बताउनु भएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ भोलिदेखि चीनको औपचारिक भ्रमणका लागि निस्कनुहुने भएको छ। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि एउटा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थता मार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्। अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि शुरू भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता प्रत्यक्ष रूपमा रोकिएको देखिए पनि परिस्थिति स्थिर हुन सकेको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै आएको भन्दै इरानमाथि आक्रमण फेरि गर्न सकिने खालको संकेत गर्नुभएको थियो। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा प्रधानमन्त्री शरीफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वहरूबीच द्विपक्षीय सम्बन्ध एवं साझा सरोकारका विषयमा गहिरो विचार विमर्श हुने जानकारी दिनुभएको छ। पछिल्लो दुई सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गरिसक्नु भएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इबोलाको प्रकोप फैलिएपछि भारत र अफ्रिकी संघले आगामी साता नयाँ दिल्लीमा हुने भनी तय भएको अफ्रिका शिखर सम्मेलन स्थगन गरेका छन्। इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राखेर दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगन गर्न सहमत भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत र अफ्रिका मञ्च शिखर सम्मेलन मे 28 31 नयाँ दिल्लीमा हुने तय भएको थियो। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोला भाइरसका कारण कम्तीमा 15,000 मृत्यु भइसकेको छ। इरानले अमेरिकासँग शान्तिवार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु नै रहेको बताएको छ। तेहरानले गम्भीरता र विश्वासका साथ आफ्नो मुलुकले वार्ता गरिरहेकाले अमेरिका इमान्दार हुनुपर्ने जनाएको छ। इरानले इमान्दारिता नदेखाए उसलाई के गर्ने भन्ने विषय आफूहरूसँग रहेको इरानले प्रतिक्रिया दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराक्सीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाकवीसँग यिनै विषयमा हिजो भेटवार्ता गर्नुभएको छ। पाकिस्तानले इरान अमेरिका तनावको वार्ताको मध्यस्थता गरिरहेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पूँजीगत खर्च बढ़ाउनु पर्ने सुझाव दिनुभएको छ। बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अप्नाउनु पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धमा भएको छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो। यस्तै अर्थविदहरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्धन गर्नुपर्ने, अर्थतन्त्रलाई अझै सुदृढ बनाउन नव प्रवर्तन मैत्री नीतिको आवश्यकता रहेकोमा जोड दिनुभयो। अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले विज्ञहरूको सुझावलाई समेटी संरचनात्मक र नीतिगत सुधारसँगै बजेट प्रणालीको प्रभावकारिता बढ़ाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अर्थ सचिव उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याइने पनि त्यस अवसरमा जानकारी गराउनुभयो। चालू आर्थिक वर्षको गएको 10 महिनामा 5,73,000 भन्दा बढ़ी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गएको 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गरेका छन्। यस्तै सबैभन्दा कम साउनमा 19,791 पर्यटकले मुस्ताङ भ्रमण गरेको देखिएको छ। मुस्ताङ भ्रमणमा आएका बाह्य पर्यटकमा 80% भारतीय पर्यटकको हिस्सा रहेको प्रहरीले जनाएको छ। जैविक विविधता, प्राचीन कला संस्कृति, हिमाली सौन्दर्यता र स्थानीय विशेष प्रकारका मौलिकताका कारण मुस्ताङ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको टुकुचेका समाजसेवी निर्झरमान शेरचन्दले बताउनुभयो।
सुरेन्द्र बडी त्रिपाठी, अब खेल समाचार।
आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेल शुक्रबार खेल्दैछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको यस श्रृंखलामा खेलका तीन मध्ये नेपालले दुई खेल जितिसकेको छ। पहिलो खेलमा स्कटल्याण्डसँग जितको नजिक पुगेर पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कटल्याण्डलाई पराजित गरेर अङ्क तालिकामा लामो समयपछि पाँचौं स्थानमा आएको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 खेलमा 24 अङ्क हुनेछ, जसले नेपालको शीर्ष चार सम्भावना बलियो बनाउनेछ। नेपालभन्दा माथि अब नेदरल्याण्ड्स 24 खेलमा 28 अङ्कका साथ चौथो स्थानमा छ भने तेस्रोमा ओमनको 28 खेलमा 31 अङ्क रहेको छ। शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्याण्डको समान 38 अङ्क रहेको छ। नेपालले अब यसपछिका श्रृंखलामा नेदरल्याण्ड्स र ओमनसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष चार भित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ। त्यसका लागि जित भने आवश्यक हुनेछ। अब हुने अन्तिम खेलमा नेपाल घरेलु श्रृंखलाको छैठौं जित निकाल्न चाहनेछ। ओमन र युएसँगको श्रृंखलामा पनि तीन खेल जितेको नेपालले जारी अमेरिका र स्कटल्याण्डसँगको श्रृंखलामा पनि तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ। अमेरिकाले जारी श्रृंखलामा लगातार दुई हारपछि पहिलो जित निकालेको छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा 12 पटक आम्ने सामने भएका छन्। नेपालले 5 खेल जित्दा 6 खेलमा पराजित भएको छ, एक खेल टाईमा भएको छ। किर्तिपुरमा हालसम्म भएका तीनैवटा खेल नेपालले जितेको छ। गोवा राज्यमा यही मे 25 जून 5 हुने साफ महिला च्याम्पियनशीपमा सहभागिता जनाउने नेपाली टोलीको विदाई गरिएको छ।
अब मौसम सम्बन्धी जानकारी। आज मुलुकका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिपक्षी दलहरूद्वारा संसदमा अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सरकारलाई सुझाव। मधेस प्रदेश सरकारमा समीकरण फेरबदल। ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ भोलि चीन जानुहुँदै। र आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।